असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृङ्खलामा हामी सुदूरपश्चिम प्रदेशको शिक्षाको अवस्था के छ, सुदूरपश्चिम प्रदेशमा नीति तथा कार्यक्रममा शिक्षालाई कसरी समेटिएको छ, आगामी बजेटमा शिक्षाका मुद्दाहरू कति समेटिन्छन् यावत विषयमा आजको श्रृङ्खला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल बहस गर्नका निम्ति आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय गोविन्द राज बोहरा। मन्त्रीज्यू, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
धन्यवाद।
तपाईँले मन्त्री पद सम्हालिसकेपछि अध्ययन गर्नुभयो होला, त्यहाँको शिक्षाको अवस्था बुझ्नुभयो होला, सुदूरपश्चिममा शिक्षाको अवस्था कस्तो छ?
अहिले चाहिँ मैले यो उसमा आइसकेपछि चाहिँ मैले सबै कुरा अध्ययन गरिराखेको छु। शिक्षा र स्वास्थ्य भन्ने कुरा चाहिँ असाध्य महत्वपूर्ण कुरा हो। यो मानव जीवनमा स्वास्थ्य र शिक्षालाई जति हामीले चाहिँ बलियो बनाएर लग्यौँ त्यसैबाट चाहिँ मानव जातको उन्नति हुन्छ भन्ने एउटा कन्सेप्ट जो छ त्यो कन्सेप्ट बलियो रूपले लग्नु पर्छ भन्ने मेरो मान्यता। विगतका दिनमा यी कुराहरू बलियो रूपले अगाडि बढेको देखिएन, त्यसैले मैले एउटा कुरा के सोचेको छु भने यो मन्त्रीमण्डलमा आइसकेपछि सड़क भन्ने कुरा चाहिँ छ महिना पछि बनाए पनि हुन्छ, तर स्वास्थ्य भन्ने कुरा चाहिँ तुरन्तको तुरन्त एकदम छिटो भन्दा छिटो त्यसको उपचार गर्न सकेन भने मानव जीवनमा धेरै ठूलो धक्का लाग्छ। त्यसैले स्वास्थ्यलाई चाहिँ बलियो रूपले अगाडि बढाउनका लागि चाहिँ त्यसको नीति अलि बलियो रूपले ल्याउने कोसिस गरेको छु। र त्यसका सँगसँगै शिक्षा क्षेत्र जबसम्म शैक्षिक स्तर माथि उठ्दैन, शैक्षिक स्तर बलियो हुन सक्दैन, त्यसलाई परिपूर्ण गर्न सक्दैन, तबसम्म चाहिँ हामीले विकास गरेका कुराहरूलाई पनि चाहिँ पूर्णताका रूपमा लग्न सक्दैन। शैक्षिक स्तर माथि उठ्नुपर्छ, जबसम्म शिक्षा क्षेत्रमा चाहिँ सबैको पहुँच पुग्दैन तबसम्म प्रदेश बलियो हुँदैन, समाज बलियो हुँदैन। त्यसैले यो दुईटै कुरालाई सँगसँगै बलियो रूपले अगाडि बढाउने कोसिसमा म चाहिँ लागेको छु।
हिजो तपाईँ प्रतिपक्षमा हुनुहुन्थ्यो, प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो र सरकारले गरेका गतिविधिका विषयमा प्रश्न उठाउनुहुन्थ्यो। आज तपाईँ आफै स्वयं मन्त्री हुनुभएको छ र त्यो मन्त्रालय सम्हालिराख्नु भएको छ। तपाईँले हिजो प्रश्न गरेका कुराहरू आज त्यो प्रश्नलाई समाधान गर्ने कुरामा तपाईँ आफै कति तल्लीन हुन्छ, कति लागिराख्नु भएको छ?
हिजो हामीले जुन कुरा उठाएका थियौँ म त्यही कुरा केलाएर चाहिँ अगाडि बढ्दैछु। हुन त हामीसँग अहिले छोटो समय छ, चुनाव पनि सामनेमा आइराखेको छ, तर एउटा कुरा के भने नीतिगत रूपमा एउटा निर्णय गरेर यो प्रदेशलाई चाहिँ शिक्षा र स्वास्थ्यमा चाहिँ बलियो बनाउने कुरामा अगाडि बढेका छौँ, त्यसको नीति ल्याएका छौँ। जस्तो स्वास्थ्य क्षेत्र शिक्षा क्षेत्रमा के छ भनेपछि हाम्रो स्कुलहरूको स्थिति कमजोर छ, बिल्डिङहरू छैनन्, त्यहाँ चाहिँ शैक्षिक सामग्रीहरू छैनन्। त्यतातिर चाहिँ एउटा सैद्धान्तिक निर्णय गरेर हाम्रो यो सुदूरपश्चिम प्रदेशको एउटा सहकार्यमा अन्य सङ्घ संस्थासँग सहकार्य गरेर पनि त्यो चिजलाई बलियो बनाउनुपर्छ, स्कुलको स्तर बढाउनुपर्छ, शैक्षिक स्तर बढाउनुपर्छ र शिक्षामा एउटा चाहिँ ठुलो परिवर्तन ल्याउनुपर्छ भन्ने कुरा चाहिँ सोचेका छौँ र त्यो सोच अनुसार नीति तथा कार्यक्रम ल्याएका छौँ। त्यस्तै हेल्थ सेक्टरमा धेरै कुराहरू अगाडि बढाउने कोसिसमा छौँ। जस्तो अहिले चाहिँ हेल्थ सेन्टर जो ठाउँ ठाउँमा खुलेका छन् तिनीहरू चाहिँ फ्लुएन्टली अगाडि बढ्न सकिराखेका छन्। अहिलेको नीति अनुसार चाहिँ हामीले जति खुलेका छन् त्यसलाई चाहिँ फ्लुएन्टली जनताको पहुँच पुग्ने गरी चाहिँ त्यसलाई अगाडि बढाउने, सके जतिको स्वास्थ्य उपचारको केन्द्रबिन्दु बनाएर चाहिँ स्वास्थ्य उपचार गर्ने कुरामा कुनै कसर बाँकी नराख्ने, जुन ठाउँमा जस्तो परिस्थिति छ, जस्तो अब साधन स्रोत उपलब्ध छ र त्यसका सँगसँगै जो कमी कमजोरीहरू छ त्यसलाई हटाएर स्वास्थ्यको उपचारका कुरामा चाहिँ स्वास्थ्य उपचारलाई केन्द्रबिन्दुमा राखेर हामी चाहिँ अगाडि बढ्ने कोसिसमा छौँ र त्यो प्रयास गर्छौँ। हाम्रो साधन स्रोत जति छ त्यो साधन स्रोतलाई कम्प्लिटली शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्रयोग गरेर यहाँको सुदूरपश्चिमवासी जनता दाजुभाइ दिदीबहिनीहरूको चाहिँ त्यसमा चाहिँ हामी एक इन्च पनि पछाडि हट्दैनौँ।
अन्य प्रदेशका मन्त्रीहरूसँग कुराकानी गर्दाखेरि शिक्षाका सरोकारवाला निकायहरूसँग कुराकानी गर्दाखेरि उहाँहरूले के भन्नुहुन्छ भने प्रदेश सरकारलाई अधिकार दिइएको छैन भन्ने कुरा छ। यो साँच्चै प्रदेश सरकारमा शिक्षाको अधिकार चाहिँ कति दिएको रहेछ?
अधिकार भन्दा पनि आफ्नो प्लान बनाउने, हेर्नुहोस् अधिकार के कति दिया छ, कसले दिया छ, के गरिरहेछ भन्ने कुरा, त्यो एउटा एउटा पक्ष हो, एउटा पाटो हो। त्यो केन्द्रीय सङ्घीय सरकारसँग अधिकार लिने कुरा, अधिकार माग्ने कुरा चाहिँ त्यो आफ्नो ठाउँमा हुँदै गएर भएको साधन स्रोतलाई पनि जनताको पक्षमा प्रयोग गर्न सक्यो भने त्यो सबभन्दा ठुलो कुरा हो। अहिले जस्तो शिक्षा क्षेत्रमा हामीले नौवटै जिल्लामा एउटा नमुना विद्यालय चाहिँ खडा गर्न कोसिस गरिराखेका छौँ। त्यसको सुरुवात गर्ने यसपालिको नीति तथा कार्यक्रममा त्यो चाहिँ सुरुवात गरेको छ।
माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई दिएको छ, त्योभन्दा अन्य केही अधिकारहरू संघले आफै राखेको छ। यो तपाईँहरूलाई अधिकार जे जति दिएको छ, बाँकी कुरा समन्वय गर्ने कुरा स्थानीय तह र केन्द्र सरकारसँग समन्वय गर्ने महत्वपूर्ण जिम्मेवारी तपाईँहरूको छ, त्यो समन्वय चाहिँ कसरी गरिराख्नु भएको छ?
समन्वय देश चाहिँ फेडरल सिस्टममा गइसकेको हो, संहितामा गइसकेपछि सबै कुराहरू अधिकारहरू कानुनहरू बन्दै जान्छन्। अधिकार जति कुरा जति संघीय सरकारले लिएको छ त्यसलाई पनि संघीय सरकारले यो सबै कुरा मैले गर्नुपर्छ भन्ने संघीय सरकारले पनि सोच्नु, किनभने फेडरल सिस्टममा गइसकेपछि हामीले यो फेडरल सिस्टममा जानुको कारण के हो, सिंहदरबारबाट चाहिँ काठमाडौँबाट यहाँ चाहिँ सुदूरपश्चिमको विकास हुन्छ, जलन्धरको विकास हुन सक्दैन, बागुराको विकास हुन सक्दैन भनेर परिवर्तन आएको हो नि। त्यसैले सम्पूर्ण अधिकारहरू जहाँ जस्तो स्थानीय तहलाई दिने अधिकारहरू स्थानीय तहलाई दिने, प्रदेश सरकार भनेर धेरै ठुलो प्रदेशको नीति आइसक्यो, कानुन बनिसके, केही नबन्नेका कानुन बन्दैछन् भने अब ती कानुनभित्र बसेर चाहिँ प्रदेशको नीति लागू हुने गरी चाहिँ संघीय सरकारले ती कुराहरू सम्पूर्ण कुरा छोड्नुपर्छ। त्यसैले केही अधिकारहरू संघीय सरकारले लिएको छ त्यसलाई चाहिँ परिमार्जित गर्दै जानुपर्छ। संघीय सरकारले हाम्रो अधीन हो आन्तरिक, जस्तो गृहका कुरा, त्यसपछि चाहिँ यो परराष्ट्रका कुरा जुन छन् त्यसमा चाहिँ संघीय सरकारसँग धेरै कुराहरू चाहिँ छलफल होला, तर अन्य अधिकारहरू चाहिँ संघीय सरकारले यो हामीले चलाउनु पर्छ, प्रदेशलाई यो दिनु हुँदैन भन्ने कुरा चाहिँ त्यो गलत हो। किन भन्दाखेरि कुनै कुरा पनि गर्दाखेरि प्रदेश स्वयं उपस्थित हुन्छ जनताको बीचमा, प्रदेशले जति छिटो वर्क गर्न सक्छ त्यति संघीय सरकारले गर्न सक्दैन। हाम्रो त्यही कन्सेप्टको आधारमा परिवर्तन भएको यो देशमा, र त्यो परिवर्तनलाई चाहिँ जनताको पक्षमा पुर्याउनु त संघीय प्रदेश सरकारलाई पनि सम्पूर्ण अधिकार दिनु पर्यो, त्यसका सँगसँगै चाहिँ स्थानीय निकायलाई पनि त्यो अधिकार दिनु पर्यो। यदि त्यो चिज थुनेर राख्यो भने त, काठमाडौँमा भएको अधिकार थुनेर राख्यो भने त त्यसले चाहिँ प्रदेशमा कसरी डेभलप हुने, स्थानीय तहमा कसरी डेभलप हुने, त्यसरी त्यो कन्सेप्ट तोड्नुपर्छ। त्यसलाई तोड्ने कुरामा चाहिँ सबै प्रदेश सरकारहरूले चाहिँ लाग्छन्, मलाई लाग्छ सुदूरपश्चिममा त्यसको विषयमा व्यापक छलफल भएको छ, त्यो परिस्थितिलाई चाहिँ जो संघीय सरकारले आफ्नो हातमा लिने कोसिस गरेको छ, यसको यो राम्रो होइन र यसलाई चाहिँ परिमार्जित गर्दै जानुपर्छ।
तपाईँ मन्त्री भइसकेपछि तपाईँले सुदूरपश्चिम प्रदेशका सामुदायिक विद्यालयहरूको अवस्था र स्थिति के छ भनेर बुझ्नुभएको होला, सरकारवाला निकायसँग छलफल गर्नुभयो होला। सुदूरपश्चिम प्रदेशमा सामुदायिक विद्यालयहरूको स्थिति र अवस्था के छ?
हाम्रो सुदूरपश्चिममा गरिबी छ, सामुदायिक विद्यालयहरूको परिस्थिति चाहिँ त्यति राम्रो छैन। अब यसलाई सुधार्नका लागि हामीले चाहिँ भौतिक पूर्वाधारहरू तयार पार्नुपर्ने अत्यन्त जरुरी छ। त्यो प्रदेश सरकारले आफ्नो साधन स्रोत कति छ त्यो भित्र बसेर चाहिँ गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर हामीले चाहिँ अन्य संघ संस्थाहरूसँग पार्टनरसिप गरेर पनि चाहिँ यो स्कुल र स्वास्थ्यलाई चाहिँ अगाडि बढाउनु पर्ने अवस्था छ। हाम्रो पूर्वाधारहरू धेरै बनिसकेका छैनन्, हामी त्यसको सुरुवातमा छौँ। त्यसैले कुरो के भने, जस्तो अहिलेको नीति कार्यक्रममा हामीले चाहिँ यो जिल्लामा एउटा नमुना स्कुल चाहिँ घोषणा गर्ने एउटा नीति ल्याएका छौँ। नमुना स्कुलमा भने त्यो स्कुलमा कमसे कम जिल्लाको अरू स्कुलले पनि त्यसलाई चाहिँ अनुसरण गरेर त्यो डेभलप होस् भन्ने चाहिँ चाहनाका साथ हामीसँग स्रोत कम भएका कारणले अहिले जिल्लामा एउटा नमुना स्कुल बनाएर चाहिँ अगाडि बढाएर त्यसमा साधन स्रोत सम्पन्न स्कुल बनायो भने कमसे कम त्यसले एउटा चाहिँ मेसेज यो प्रदेशमा दिन सक्छ भन्ने एउटा त्यो छ भने, दोस्रोतिर हामी गरिब छौँ, हाम्रो चाहिँ इलाज गर्ने खर्च छैन, बाटोमा गाडीमा चढ्ने पैसा छैन, त्यसैले यो विपन्न वर्ग जो छ विपन्न वर्गको चाहिँ निशुल्क स्वास्थ्य बिमा गरेर चाहिँ त्यो विपन्न वर्गलाई कसरी स्वास्थ्यको उपचार गर्न सकिन्छ भन्ने कुरा, निशुल्क उपचार गर्न सकिन्छ भन्ने कुरामा ज्यादा कन्सन्ट्रेट भएका छौँ र ज्यादा त्यसलाई सोचिराखेका छौँ। हरेक व्यक्ति, हरेक सुदूरपश्चिमेली जनताले, हरेक नेपाली नागरिकले चाहिँ स्वास्थ्यको उपचार गर्न पाउनु पर्यो नि। त्यसका कारणले यी स्वास्थ्यको उपचार गर्नका सानोतिनो स्वास्थ्यको उपचार पनि गर्न नसक्ने, ठुल्ठुला नसके पनि त्यो उपचार गर्नबाट जो वञ्चित छ त्यसलाई त्यो वञ्चित भएको जनतालाई स्वास्थ्य उपचारसम्म पुर्याउने कोसिसमा चाहिँ यो सरकार लाग्छ, त्यसको नीति ल्याएका छौँ, त्यसमा अगाडि बढ्छौँ।
सरकारले जुन नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ त्यो नीति तथा कार्यक्रममा शिक्षाका मुद्दाहरू नयाँ कुराहरू के आएनन् परम्परागत रूपमा नै आए भन्ने छ यो आरोप चाहिँ कसरी खण्डन गर्नुहुन्छ?
नयाँ कुरा भन्ने कुरा परम्परागत होइन, हामीले चाहिँ यसलाई अलि मोडिफाई गरेर अगाडि बढेका छौँ। हाम्रो जुन बजेटको सीमा छ त्यो सीमाभित्र बसेर यसलाई चाहिँ हामी शिक्षालाई नयाँ रूपमा लग्दैछौँ। नयाँ रूपमा भन्नाले कस्तो भनेपछि अहिले जुन स्तर छ त्यो स्तर लाई माथि उठाउनका लागि हामीसँग के प्लान बनाएर अगाडि बढ्छ भन्ने कुरो चाहिँ हामी त्यो प्लानिङ गरिराखेका छौँ। त्यसैले अहिलेको भौतिक संरचनालाई हामीले छिटोभन्दा छिटो परिवर्तन गर्नुपर्छ। यसमा चाहिँ विदेशी सङ्घ संस्थाहरूलाई पनि चाहिँ इन्भल्भ गराएर यो प्रदेशसँग सहकार्य गराएर प्रदेश र अन्य सङ्घ संस्थाहरूलाई चाहिँ यसमा समावेश गराएर चाहिँ हामी अगाडि बढाउने कोसिसमा स्कुलहरूको स्तर नबढाइकन चाहिँ शैक्षिक स्तर अगाडि बढ्न सक्दैन। शैक्षिक स्तर बढाउनका लागि चाहिँ हामीले पूर्वाधारहरू र त्यहाँको सम्पूर्ण जस्तो शिक्षा दिने टिचरहरूको विषयमा पनि सोच्नुपर्ने अवस्था, राम्रो टिचरहरू स्कुलमा चाहिँ स्थापित कसरी गर्ने, ती स्थापित विद्यार्थीलाई चाहिँ सामुदायिक स्कुलभित्र जस्तो बोर्डिङमा अहिले धेरै ठाउँ दुई चारवटा स्कुलको चाहिँ एउटा परिणाम कस्तो निस्किसक्यो भनेपछि बोर्डिङमा पढ्ने विद्यार्थी पनि आज सामुदायिक स्कुलमा पढ्न गइरहेको छ, किनभने त्यहाँको स्तर सुधार, त्यहाँको म्यानेजमेन्ट, त्यहाँको शिक्षाको चाहिँ स्तर, नयाँ किसिमको चाहिँ टिचरको उपस्थिति देखेर चाहिँ आज त्यहाँको वातावरण सुधार हो, यसलाई पहल गरेर के सुविधा दिन सक्छ यो सुदूरपश्चिम प्रदेशले त्यो क्षेत्रमा त्यो सुविधा दिनका लागि हामीले नीति बनाएका छौँ र हरेक सामुदायिक स्कुललाई चाहिँ त्यो स्तरमा पुर्याउनका लागि हो एकैचोटि रातारात नपुग्ला तर त्यो नीति बनायो भने त हामी चार वर्षमा त्यसलाई मोडिफाई गरेर चाहिँ एउटा मोडर्न उसमा पुग्न सक्छौँ, त्यो प्रयासमा हामी लागेका छौँ।
नीति तथा कार्यक्रममा समावेश गरिएको एउटा कुरा तपाईँले पटक पटक भन्नुभयो, नमुना विद्यालयको कुरा, प्रदेश निर्वाचन क्षेत्रमा एउटा नमुना विद्यालय कार्यक्रम सञ्चालन गरिनेछ भन्नुभएको छ, यसमा के कुरा समावेश हुन्छन्, के कुरा गर्नुहुन्छ त्यो नमुना विद्यालय बनाउनका निम्ति?
यसमा कुरा के भने राम्रो पढ्ने बिल्डिङहरू, त्यसपछि वेल फर्निचरहरू, त्यसपछि विद्यार्थीको त्यहाँ चाहिने कुरो के भने विद्यार्थीलाई चाहिने सामग्रीहरू, बुक्सहरू, लाइब्रेरीदेखि लिएर यी सम्पूर्ण कुराको पूर्वाधार तयार पारेर त्यो स्कुलमा चाहिने कमसेकम एउटा विद्यार्थीले म पढ्छु भनेर भनिसकेपछि उसले चाहिने सम्पूर्ण कम्प्युटरदेखि सम्पूर्ण साधनहरू, अझ भनौँ भने यो वाइफाई राखेर त्यसबाट पनि चाहिने एउटा अध्ययन गर्न सकिन्छ, यो प्रयास गर्ने कोसिसमा चाहिने सम्पूर्ण जति त्यो स्कुललाई चाहिने आवश्यक चिजहरू हो अहिलेको मोडर्न टेक्नोलोजीको आधारमा त्यसलाई चाहिने त्यो स्कुललाई त्यो स्तरमा पुर्याएर अगाडि बढाउने कोसिसमा छ।
त्यो निर्वाचन क्षेत्रमा नमुना विद्यालय छनौट गर्नका निम्ति के मापदण्ड अपनाउनुहुन्छ, कसरी छनौट गर्नुहुन्छ, त्यो छनौट गर्ने आधारहरू के हुन्छ?
निर्वाचन क्षेत्र अहिले हामीसँग स्रोत नभएको कारणले एउटा जिल्लालाई उ गरेका छौँ र त्यो त्यसलाई सिलेक्सन गर्नका लागि चाहिँ हामीले एउटा क्राइटेरिया बनाएका छौँ, त्यो क्राइटेरियाभित्र चाहिँ हामी सल्लाह गरेर त्यसलाई त्यो कुनै एउटा स्कुलले चाहिँ चुज गर्छौँ।
नीति तथा कार्यक्रममा एउटा अर्को कुरा के समावेश गर्नुभएको छ भने प्रदेश प्राविधिक विश्वविद्यालय सञ्चालन गरिनेछ भन्नुभएको छ, यो अलि महत्वाकांक्षी भएन?
महत्वाकांक्षी होइन, किन भन्दाखेरि चाहिँ आज हाम्रो बेरोजगारी केले गरेको छ, हामी एउटा चाहिँ यो शिक्षा नीतिमा चाहिँ कुनै परिवर्तन गर्न सकेर हामीले टेक्निकल प्रोडक्सन गर्न सकिरहेका छैनौँ विद्यार्थीहरूमा। त्यो टेक्निकल प्रोडक्सन गर्नका लागि त हामीले चाहिँ प्राविधिक विद्यालयहरू स्थापना केही विद्यालयहरू सिटीबिटीको एउटा डिपार्टमेन्ट पनि खुलेको छ, उसले पनि काम गरिरहेको छ भने प्राविधिक विश्वविद्यालय खोल्दाखेरि चाहिँ एउटा कुरा के हो भने यहाँको चाहिँ जति टेक्निकल साइडमा जाने विद्यार्थीहरू तिनीहरूले एउटा अवसर पाउँछ। आज दुनियाँ फरक भइसक्यो, हामीले चाहिँ सैद्धान्तिक कुरा पढेर मात्रै हुँदैन, हाम्रो परिस्थिति के हो, हाम्रो यहाँको भूमि के हो, हाम्रो यहाँको परम्परा के हो, ती कुराहरू सिकाएर चाहिँ यदि त्यो सिपका आधारमा चाहिँ यदि विद्यार्थी त्यहाँ आफ्नो उन्नति प्रगति गर्छ, उसले भोलि त्यो फिल्डमा आफ्नो वर्क गर्छ, आफ्नो काम गर्छ र आफ्नो उन्नति गर्न सक्छ, र त्यो एउटा व्यक्तिले उन्नति गर्दाखेरि चाहिँ त्यो उसको व्यक्तिगत मात्रै हुँदैन, प्रदेशकै उन्नति हुन्छ। त्यसैले हामीले एउटा धारणा के बनाएको भने हामीले यो प्राविधिक विश्वविद्यालय खोल्नुपर्छ, यसमा चाहिँ हामी यो सबै कुरा तयार गर्दाखेरि अलिकति टाइम लाग्ला, तर यसलाई अहिले धारण एउटा कन्सेप्ट बनाएर अगाडि बढ्यौँ भनेपछि भोलिको दिनमा यसलाई चाहिँ परिपूर्ण गर्न सकिन्छ भनेर चाहिँ हामीले त्यसको सुरुवात गरेको।
नीति तथा कार्यक्रममा एउटा अर्को कुरा के छ भने कक्षा दसको अन्तिम परीक्षाको व्यवस्थापन तथा सञ्चालन गर्न प्रदेश परीक्षा बोर्ड स्थापना गरिनेछ भन्नुभएको छ, यो कार्यक्रम चाहिँ यो आर्थिक वर्षभित्र सञ्चालन हुन्छ, सुरुवात हुन्छ?
यो आर्थिक वर्षभित्र हामी सञ्चालन गर्ने कोसिसमा छौँ।
त्यो तयारी केही छ?
तयारी गर्दैछौँ।
गेटा मेडिकल कलेजको विषयमा जे जति प्रश्नहरू उठिरहेका छन्, एक थरी आन्दोलन पनि गरिरहेका छन्, यो हुन त संघीय सरकारको सँग जोडिएको कुरा हो यो। यद्यपि त्यहाँको शिक्षाको सँग जोडिएको मन्त्रालय तपाईँसँग भएका कारणले यो सञ्चालन गर्नका निम्ति जे जति त्यहाँको त्यो मुद्दाहरू उठिरहेका छन्, त्यसका निम्ति संघीय सरकारसँग त्यो सञ्चालन गर्नका निम्ति पहल कतिको गरिराख्नु भएको छ?
यसमा अब गेटा मेडिकल कलेज त्यो युनिभर्सिटीका रूपमा डेभलप गर्नुपर्छ भन्ने चाहिँ मेरो व्यक्तिगत कन्सेप्ट हो। त्यो धेरै ठुलो संरचना बनेको छ, तर अझै पनि त्योभित्र तपाईँले चाहिँ एउटा हेर्नुभयो भने हामीले बिल्डिङहरू बाहिर यसो हेर्दाखेरि बनेका छन्, त्योभित्र बाटो बनिसकेको छैन, खानेपानीको व्यवस्था भएको छैन, बिजुलीको व्यवस्था भएको छैन, ड्रेनको व्यवस्था भएको छैन, त्योभित्र अझै संरचना बनाउनु पर्ने प्रशस्त छ। तर कुरो के भनेपछि त्यो संरचनालाई चाहिँ हामीले दुई वर्ष तिन वर्ष त्यत्तिकै छोड्नु हुँदैन, किन भन्दाखेरि बनाएको संरचनाले बिग्रिन सक्छ, त्यसलाई चाहिँ तुरन्त सञ्चालनमा ल्याउनु पर्छ भन्ने हाम्रो मान्यता हो। यसलाई चाहिँ अब केन्द्रीय सरकार संघीय सरकारले पनि यसलाई संघीय सरकारले यसमा बजेटिङ गरेको छ सम्पूर्ण कुरा। अब प्रदेशको पनि यसमा चाहिँ चासोको विषय के भने प्रदेशले पनि यसलाई आफ्नो तरिकाले संघीय सरकारसँग कोअर्डिनेसन गरेर प्रदेशले पनि यसलाई हेर्नुपर्छ, किनभने यो हाम्रो चाहिँ यहाँको गौरवको योजना पनि हो यो सुदूरपश्चिम प्रदेशको। यसलाई चाहिँ मेडिकल युनिभर्सिटीका रूपमा चाहिँ हामीले अगाडि बढाउन सक्यौँ भने सुदूरपश्चिमकै एउटा यो मेडिकल क्षेत्रमा चाहिँ ठुलो कायापलट हुन्छ। अहिलेको सरकारले सामान्य प्रधानमन्त्रीज्यूले बजेट पनि छुट्याएको छ 2 अरब रुपियाँ, त्योभित्र चाहिँ जति संरचना बनेको छ त्यसभन्दा बाहेक बन्नुपर्ने कुराहरू पनि त्यो छिटोभन्दा छिटो बनाएर प्रदेश र संघीय सरकारको एउटा कोअर्डिनेसनमा हामी चाहिँ सल्लाहमा त्यहाँ चाहिँ कति डिपार्टमेन्ट अहिले तुरन्तै खोल्न सकिन्छ त्यसमा अगाडि बढ्ने कोसिसमा लागेको छ, त्यो धारणा भएको छ र संघीय सरकारसँग त्यसका विषयमा सरसल्लाह भइराखेको छ र बनाउनु पर्छ मेडिकल कलेजलाई छोड्नु हुँदैन। किन भन्दाखेरि जो आन्दोलनको कुरा गर्नुभयो, के का लागि आन्दोलन गर्ने, आखिर बजेट चाहिने हो, त्यसलाई त्यो संरचनालाई अगाडि बढाउने हो, डलन्द्रामा मेडिकल कलेज खोल्यो, बाजुरामा खोल्नु पर्ला, भोलि हरेक ठाउँ खोल्नु पर्ला, एक ठाउँ खुल्दैमा चाहिँ अर्को ठाउँको असन्तुष्टि त्यो राम्रो कुरा होइन। तर यसलाई त ठुलो युनिभर्सिटी बनाउनु पर्छ, त हाम्रो हाम्रो चाहिँ सुदूरपश्चिमको गौरवकै गेटा हस्पिटल हो, त्यसरी चाहिँ यसलाई युनिभर्सिटीका रूपमा भोलिका दिनमा परिणत गरेर अगाडि बढाउनु पर्छ र यसलाई छिटोभन्दा छिटो हामीले मेडिकल ट्रिटमेन्टको आधारमा चाहिँ हामी त्यहाँ यसलाई यो यो गेटालाई चाहिँ अगाडि बढाउनु पर्ने सोच बनाएर संघीय सरकारसँग यो विषयमा कुरा गरिराखेको।
सुन्दरताको हिसाबले सुदूरपश्चिम प्रदेशलाई सुन्दर भूमिका रूपमा हेरिन्छ, पर्यटनको बढी सम्भावना रहेको क्षेत्र हो त्यो। पर्यटन शिक्षाको विषयमा सुदूरपश्चिम प्रदेश सरकारले केही त्यस्तो सोचेको छ?
पर्यटनको सम्बन्धमा चाहिँ हामी त्यो सोच बनाएको छौँ, पर्यटकीय स्थललाई चाहिँ कसरी अगाडि बढाउने भन्ने कुरा, त्यसका चाहिँ हामीले पूर्वाधार तयार पारेर अगाडि बढेका छौँ। यहाँको पर्यटकीय क्षेत्रहरूलाई चाहिँ रिकगनाइज गराउने कुरामा अगाडि बढिराखेको छ, रिकगनाइज गराइराखेका छौँ। सुदूरपश्चिममा कति पर्यटकीय क्षेत्रहरू छन्, कहाँ कहाँ छन्, के छन् भन्ने कुरा चाहिँ त्यसको चाहिँ एउटा सूची तयार पारेर राष्ट्रिय लेभलमा अन्तर्राष्ट्रिय लेभलमा पठाउने कुरामा चाहिँ चिनाउने कुरामा हामी चाहिँ कोसिस गरिराखेका छौँ। साँच्चीकै सुदूरपश्चिम सुन्दर सुदूरपश्चिम हो, हाम्रो ग्रिनरी धेरै छ, यहाँदेखि दलन्द्र जाँदाखेरि पुरा ग्रिनरी छ, फेरि यो देवभूमि हो, यो सुदूरपश्चिम भनेको देवभूमि हो, यो कल्चर यहाँको एउटै कल्चर छ, सबै मिलेर बसेको कल्चर हो, यहाँको संस्कार हाम्रो रीतिरिवाजदेखि चाहिँ सम्पूर्ण कुराहरू एकअर्कामा नौ जिल्लाको सबै कुरा मिल्ने भएको कारणले यो प्रदेश धनी कल्चरका रूपले पनि धनी छ, दोस्रो कुरा जडीबुटी र यसका कारणले पनि धनी छ। हाम्रो हिमाल पहाड तराई यस्तो प्रदेश अरू ठाउँमा नेपालमा बनिसकेको छैन, 3 घन्टाको यात्रा गरिसकेपछि हाम्रो क्लाइमेट चेन्ज हुन्छ, एउटा अर्कै रमणीय परिस्थिति आउँछ हिमाल पहाड तराई भएको कारणले, त्यसैले यो कुरालाई यसलाई हामीले चाहिँ पर्यटकीय क्षेत्रमा सम्पूर्ण कुरा चाहिँ यसलाई अगाडि बढाउन सक्यो भने भविष्य चाहिँ सुदूरपश्चिमको भविष्य सबै प्रदेशभन्दा राम्रो बन्ने अवस्था छ। हाम्रो नदीनाला जस्तो पश्चिम क्षेत्रको कुरा उठिरहेको छ, त्यो ठुलो जलाशय हो, यदि त्यो पश्चिम क्षेत्र चाहिँ हामीले छिटोभन्दा छिटो 5-7 वर्षभित्र बनाउन सक्यो भने यसले पनि एउटा नयाँ परिस्थिति सुदूरपश्चिममा दिन्छ र सुदूरपश्चिमको बेरोजगारी पनि हट्छ। यो यतातिर चाहिँ संघीय सरकारले पनि ध्यान दिएको छ र हामी पनि त्यसमा लागेका छौँ।
प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरी सामुदायिक विद्यालयको शैक्षिक सुधार अभिवृद्धि गरिनेछ भनेर नीति तथा कार्यक्रममा उल्लेख गर्नुभएको छ, यसको स्वरूप चाहिँ कस्तो हुन्छ, के गर्नुहुन्छ?
जुन परिस्थितिमा अहिले छ यसलाई चाहिँ प्रदेश प्रमुखको एउटा चाहिँ प्रदेश प्रमुख भन्ने बित्तिकै चाहिँ एउटा प्रदेशको प्रमुख भएको नाताले त्योसँग जोडेर यो अगाडि बढ्यो भने हाम्रा कार्यक्रमहरू अझ गहकिलो अझ भारी हुन्छन् र त्यो भारी कार्यक्रमहरूलाई चाहिँ हामीले अगाडि बढाउन सक्छौँ र भोलि स्तर हाम्रो चाहिँ जुन स्तर छ त्यसलाई सुधार गर्नका लागि चाँडोभन्दा चाँडो हामी त्यसलाई फास्ट ट्र्याकमा लग्न सक्छौँ भन्ने एउटा नीतिका साथ यसलाई चाहिँ नयाँ एउटा सुरुवात गरेका हौँ। यो धेरै राम्रो हुन्छ र यसलाई यो सुरुवाती जो भएको छ यसलाई हामी नयाँ किसिमले लगेर सामाजिक उसमा चाहिँ यो स्कुलहरूलाई चाहिँ कसरी अगाडि बढाउने भन्ने कुरामा यो एउटा नीति लागू हुन्छ र यसले चाहिँ केही परिणाम ल्याउँछ भन्ने हाम्रो चाहिँ ध्येय भएको कारणले यो नीतिलाई हामीले चाहिँ यसमा समावेश गरेको।
महिलाको विद्यालय जाने दर आजका दिनमा पनि सुदूरपश्चिममा अलिक कमजोर नै छ भन्ने छ। महिलाहरू विद्यालयसम्म जान सकिरहेका छैनन् र गए पनि त्यो बीचमा छोड्ने दर आजका दिनमा पनि छ। त्यसको कारणहरू विविध कारणहरू होला। छात्रालाई विद्यालयमा रोकिराख्नका निम्ति, विद्यालयमा टिकाइराख्नका निम्ति प्रदेश सरकारले त्यस्तो कुनै योजना बनाएको छ?
तपाईँले भनेको कुरा सही हो कि त्यसमा कमी कमजोरी छ। यसलाई चाहिँ हामीले अब यो विशेष गरेर छात्र छात्रावासको व्यवस्था गर्ने कन्सेप्ट एउटा धारणा बनाएका छौँ। लगभग यसै बालीदेखि त्यो पनि अलि व्यापक रूपले अगाडि बढ्छ र त्यसका सँगसँगै छात्राहरूलाई दिने सुविधाहरूमा स्कुल समूह उहाँहरूको चाहिने जुन इच्छा हो त्यो इच्छालाई बलियो रूपले अगाडि बढाउने कुरामा चाहिँ छात्रालाई सुविधा दिने र छात्राहरूको चाहिँ जुन अप्ठ्यारापनहरू छन् ती अप्ठ्यारापनहरूलाई चाहिँ सजिलो कसरी बनाउने भन्ने कुरा चाहिँ हामीले सोच्नुपर्छ। त्यो सुदूरपश्चिम प्रदेशले त्यो सोच बनाउँछ र छात्राहरूको लाई स्कुलसम्म कलेजसम्म पुर्याउने कुरामा चाहिँ जुन अप्ठ्यारा परिस्थिति हुन्छ त्यसलाई चाहिँ सजिलो बनाएर त्यहाँ पुर्याउने कुरामा चाहिँ सुदूरपश्चिम प्रदेश पछाडि हट्दैन, यो प्लान पनि हामी बनाइराखेका छौँ।
केही विद्यार्थी निजीमा जाने, निजीमा नगएका विद्यार्थीहरू संघीय राजधानीतिर पढ्नका निम्ति आउने जुन क्रम छ यसलाई रोक्नका निम्ति सामुदायिक क्याम्पसहरूप्रति आकर्षण बढाउनका निम्ति के गरिराख्नु भएको छ?
सामुदायिक विद्यालय नबनाइकन त हाम्रो चाहिँ हाम्रो यहाँको शैक्षिक स्तर अगाडि बढ्नै सक्दैन। अलिकति मान्छेले पो सबै कुरा चाहिँ लो काठमाडौँ पढाउला, अरू ठाउँ पढाउला, तर गरिब जनताले कहाँ पढाउने आफ्नो बालबच्चा? त्यसैले हाम्रो मूल उद्देश्य नै सामुदायिक स्कुललाई बलियो बनाउने हो, जहाँ गरिबको छोराले पनि पढ्न पाउँछ। आज दरबारमा मेडिकल कलेजको चाहिँ एउटा धारणा बनेको छ, डिक्लेयर भएको छ। कमसेकम एउटा गरिबको छोरोले पनि एक साख खाएर त्यहाँ चाहिँ मेडिकल डक्टर पढ्न पाओस् भन्ने हाम्रो धारणा हो नि। जब सुदूरपश्चिममा सबै फ्याक्टरको मान्छेहरू तयार भयो भने आज डक्टर खोज्नलाई चाहिँ हाम्रो कत्रो समस्या, नर्स खोज्नलाई कत्रो समस्या भइरहेका छ भने टाढाको मान्छे आइदिन्न, यहाँ हामीसँग त्यत्रो प्रोडक्सन नभए हुनसक्छ। त्यसैले भोलि यहाँको लोकल प्रोडक्सन त्यसमा भयो भने त हाम्रो चाहिँ सम्पूर्ण हेल्थ सेन्टरहरूदेखि लिएर हेल्थ केयर सेन्टर र अस्पतालहरूमा हाम्रो यहाँको लोकल प्रोडक्सन भयो भने त हरेक प्रदेशमा त्यस्तो आवश्यक पनि छ। त्यो भयो भने त फिल्ड चाहिँ हस्पिटलहरू अगाडि बढ्छन्, हेल्थ सेन्टरहरू अगाडि बढ्छन्, हेल्थ केयर सेन्टरहरू अगाडि बढ्छन्। त्यो बढ्यो भने त जनताले सुविधा पाउने हो। त्यसैले त्यसका लागि के हो भने सामुदायिक स्कुल बलियो बनाउनुपर्छ, सामुदायिक स्कुलमा लगाएर विशेष तरिकाले हुनुपर्छ। बोर्डिङ स्कुलमा त के हो भनेपछि तपाईँको त्यहाँ पढ्ने स्टुडेन्ट अब यहाँ पनि बोर्डिङ खुलेका छन्, पैसा भएकोवालाले त्यहाँ पढाउँछ, त्यो काठमाडौँ पढाउँछ, तर सामुदायिक स्कुल चाहिँ अत्यन्त महत्त्वपूर्ण कुरा हो। यसलाई प्रदेश सरकारले एउटा आफ्नो चाहिँ महत्त्वपूर्ण नीतिको आधारमा अगाडि बढाएर लग्नुपर्छ र गरिबको छोराछोरीहरूले पनि त्यसमा पढ्न पाउँछ भन्ने हाम्रो धारणाका साथ अगाडि बढेका छौँ र सामुदायिक स्कुललाई चाहिँ बलियो बनाउँछु भन्ने कुरा हाम्रो चाहिँ अत्यन्त महत्त्वपूर्ण हो।
तपाईँ विद्यार्थी राजनीतिबाट आएको मान्छे, विद्यार्थी राजनीति गर्दादेखि तपाईँसँग शिक्षाका थुप्रै मुद्दाहरू छन् होला, थुप्रै मुद्दासँग साक्षात्कार गर्नुभएको छ होला, त्यो शिक्षामा तपाईँका सपना पनि छन् होला, त्यो सपनाहरू पुरा गर्नका निम्ति के गर्नुहुन्छ?
मैले तपाईँलाई सुरुमै भने मैले जो अनुभव मेरो जीवनमा मैले अनुभव गरेको छु यो अनुभवको आधारमा तपाईँ शिक्षा र स्वास्थ्य भन्ने कुरा असाध्य महत्त्वपूर्ण मानव जीवनमा। सडक मैले अघि भने एक छ महिनापछि बनाएको छ, एक वर्षपछि ढिला भए पनि सडक के हुँदैन, तर स्वास्थ्य त तुरुन्तै चाहियो नि। आज चाहिँ मान्छेको जीवनमा यत्रो दुर्घटनाहरू भइरहेका छ, अन्य ठुल्ठुला रोगहरू आइरहेका छन्। अस्ति कोभिडले गर्दा चाहिँ कत्रो मान्छे चाहिँ तहस नहस भयो, मान्छेको जीवनमै परिवर्तन आयो, आर्थिक सङ्कट परेका छ मान्छेहरूलाई भने यस्ता कुराहरू त हामीले त तुरुन्तै हेर्नुपर्ने अवस्था आउँछ। मान्छेको जीवन तिर जोडिएको छ यो शिक्षा र स्वास्थ्य भन्ने कुरा चाहिँ जबसम्म यसलाई बलियो रूपले हामी अगाडि बढाउन सक्दैनौँ मानव जीवनमा धेरै ठुलो परिवर्तन आउँदैन। परिवर्तन ल्याउने यसैले हो। एउटा जेनेरेसन जो आजको बच्चा छ उसले चाहिँ जुन पढाइ उसको स्टाइल छ त्यो स्टाइल चाहिँ फरक भइसक्यो, हामीले पढेको कुरा फरक भइसक्यो। त्यसैले शिक्षा क्षेत्र चाहिँ हामीले जुन अहिले टेक्नोलोजी विश्वमा आइसकेको छ यो टेक्नोलोजीलाई हरेक स्तरमा पुर्याएर त्योभित्र आजको बच्चालाई पुर्याएर चाहिँ शिक्षा क्षेत्रमा अगाडि बढाउन सक्यो भनेपछि त्यही उन्नति हुन्छ र भोलि हाम्रो समाज त्यसैबाट अगाडि बढ्ने हो। एउटा जेनेरेसन पढे लेखेको वेल प्रिपेयर्ड भयो भनेपछि उसले जीवनमा गर्नुपर्ने क्रियाकलापहरू त्यो अर्कोलाई पनि, अर्को त्यहाँ बसेको अर्कोलाई पनि सपोर्ट हुन्छ र उसले उन्नति गरेको कुरा त्यो उसको व्यक्तिगत मात्रै हुँदैन, प्रदेश त्यो समाजको त्यो टोलको त्यो जिल्लाको यो प्रदेशको चाहिँ उन्नति हुन्छ भन्ने कुरा चाहिँ लिएर अगाडि बढ्नुपर्छ। त्यसैले शिक्षा क्षेत्र स्वास्थ्य क्षेत्रलाई कुनै हाल र पनि एक इन्च पछाडि हट्ने गरी हिँड्नु हुँदैन। सरकार सङ्घीय सरकारले पनि त्यो कन्सेप्ट लिनुपर्छ, प्रदेश सरकारले पनि त्यो कन्सेप्ट लिएको छ। र मेरो मान्यता के हो भने म यसमा स्ट्रङली यो दुइटै पक्षलाई अगाडि बढाएर हिँड्ने पक्षमा छु र म त्यही किसिमको नीति पनि ल्याएको छु। त्यही किसिमले मेरो कार्यकाल जति चल्छ मेरो कार्यकालसम्म म यसमा चाहिँ हाई प्रायोरिटी दिएर अगाडि बढ्न तयार छु।
समय उपलब्ध गराइदिनु भयो, समय र सम्वादका निम्ति रेडियो नेपाल र कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
धन्यवाद।
यतिन्जेलसम्म हामीसँग सम्पर्कमा हुनुहुन्थ्यो सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय गोविन्द राज बोहरा। आजलाई कार्यक्रम शैक्षिक बहस यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्सालाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाएर प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
असतोमा सतेगमाए।